यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सरकार राजनैतिक सहमतिका आधारमा संसद सुचारू गर्ने पक्षमा रहेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। चीनबाट खरिद गरिएको 44 लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुग्यो। नेपालमा हालसम्म 54,73,000 भन्दा बढ़ीले कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। सरकारद्वारा 39 जिल्लाका 43 स्थानमा आजदेखि सुपथ मूल्य पसल संचालनमा। र बेलायत एवं अमेरिकाले चीनलाई लक्षित गरी अस्ट्रेलियासँग नयाँ सैन्य गठबन्धन बनाएकोमा विश्व समुदायबाट आलोचना।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राजनैतिक सहमतिको आधारमा संसद सुचारू गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले निर्वाध रूपले सदन सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको बताउनुभयो। संसद अवरूद्ध गरेर फाइदा नहुने भन्नुहुँदै यस विषयमा संसद सुचारू गर्नका लागि आफैले पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो। मन्त्री कार्कीले सहमतिको आधारमा मुलुकलाई अगाडि बढ़ाउन आफूहरूले चाहेको भन्नुहुँदै आगामी असोज 4 गते बस्ने संसदको बैठकमा प्रमुख प्रतिपक्षीसँग सहमतिमा बजेट पारित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले एमसीसी विकास परियोजना नेपालको इतिहासमै सबैभन्दा ठूलो अनुदान सहयोगको परियोजना हो भन्नुहुँदै यो परियोजनामा राजनीतिकरण गर्न नहुने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी 1 साताभित्र सरकारले पूर्णता पाउने बताउनु भएको छ। काठमाडौँको मीन भवनमा पार्टीको केन्द्रीय कार्यालयको आज उद्घाटनपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष नेपालले असोज 5 गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सरकारमा जाने सम्बन्धमा आवश्यक निर्णय गर्ने र सरकारले पूर्णता पाउने बताउनुभयो। अध्यक्ष नेपालले बागमती प्रदेश र प्रदेश नम्बर 1 समेत छिट्टै सरकार परिवर्तन हुने बताउनुभयो।
हाम्रो केन्द्रीय कमिटिको बैठक पनि हामीले 5 गते बोलाएका छौँ। 5 गतेको यो बैठकको निर्णय सँगसँगै सम्भवतः हामी सरकारमा पनि समावेश हुने हामीले अपेक्षा गरेका छौँ, आशा गरेका छौँ। त्यसै गरी 3 नम्बर प्रदेशमा पनि तयारी भइरहेछ, 1 नम्बर प्रदेशमा पनि तयारी भइरहेछ। यस अर्थमा पनि अहिले यो सरकारले पूर्णता केही दिनभित्र नै प्राप्त गर्नेछ।
अध्यक्ष नेपालले पञ्चशीलको सिद्धान्त एवं असंलग्न परराष्ट्र नीति विपरीत नहुने सुनिश्चितता भए मात्रै एमसीसी परियोजना कार्यान्वयन हुने बताउनुभयो। अध्यक्ष नेपालले एमसीसी परियोजना कार्यान्वयन हुँदा नेपालको परराष्ट्र नीति तथा छिमेकी मित्र राष्ट्रहरूसँगको सम्बन्धमा कुनै असर नपर्ने सुनिश्चितता सरकारले खोजिरहेको र त्यसका लागि पठाएको प्रश्नमा एमसीसीबाट प्राप्त जवाफको अहिले अध्ययन भइरहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म काठमाडौँ उपत्यकामा कोरोना भाइरस विरूद्धको पहिलो मात्रा खोप 44.33% र पूर्ण मात्रा खोप 40% लगाएको जनाएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेक कुमार लालले COVID-19 विरूद्धको खोप काठमाडौँ जिल्लामा मात्रै पहिलो मात्रा 50 र पूर्ण मात्रा 41% जनसंख्याले लगाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यका 15,55,895 जनाले पहिलो मात्रा र 11,71,420 जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्। मुलुकभरि पहिलो मात्रा 19.9 र पूर्ण मात्रा 18% खोप लगाइसकेका छन्। अहिलेसम्म मुलुकभर कोरोना भाइरस विरूद्धको पहिलो मात्रा 60,57,194 अर्थात 19.9% र पूर्ण मात्रा 54,73,151 जना अर्थात 18% लगाइसकेका छन्। मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले सरकारले 18 वर्षभन्दा माथिका 71.6% अर्थात कुल 2,17,56,763 जनालाई खोप लगाउने लक्ष्य राखेकोमा यही असोज मसान्तसम्म लक्षित वर्गको 33% र चैत्र मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने गरी तयारी भइरहेको बताउनुभयो। यसै गरी आज चीनबाट खरिद गरिएको 44 मात्रा खोप नेपाल आइपुगेको छ। चीनबाट खरिद गरिएको 60 लाख मध्ये 16 लाख मात्रा खोप यसअघि नै आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा आज थप 1,558 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 8,665 नमूनाको पीसीआर परीक्षण गर्दा 1,086 जना र 3,720 नमूनाको एन्टिजेन परीक्षण गर्दा 472 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरी आज थप 1,351 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् भने संक्रमण मुक्त हुने दर 95.3% रहेको छ। आज देशभर 25,497 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। यस्तै आज संक्रमणका कारण थप 10 जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या 11,012 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 71 जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिनुभएको छ। प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिनुभएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवमा आज सत्तारूढ़ भारतीय जनता पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएईका राजदूत सईद हमदन अल नवाईले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएई बीच रहिआएको आपसी सम्बन्धका विषयमा छलफल भएको छ। सो अवसरमा राजदूत अल नवाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताउनुभयो। आगामी नोभेम्बर 15-18 अबुधाबीमा हुने इन्टरनेशनल पेट्रोलियम एक्जिबिशन एण्ड कन्फरेन्समा सहभागी हुन आग्रह गर्दै मन्त्री भूषाललाई यूएई सरकारको निमन्त्रणा पत्र समेत राजदूतले हस्तान्तरण गर्नुभयो। जवाफमा मन्त्री भूषालले अबुधाबीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेको प्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो। सरकारले आजदेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरेर 39 जिल्लाका 43 ठाउँमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइएको हो। संवाददाता कल्पना दाहालको रिपोर्ट।
नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसअघि काठमाडौँ उपत्यकामा मात्र सीमित राखेको सुपथ मूल्य पसललाई यसपटकदेखि उपत्यका बाहिर पनि विस्तार गरेको छ। यसपटक पनि काठमाडौँ उपत्यकाका थापाथली, रामसहापथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्य विनायक सहित 39 जिल्लाका 43 ठाउँबाट सुपथ मूल्यको पसल सञ्चालनमा आएको खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिनुभयो।
अहिले हामीले दूर दराजका जनमानसले पनि सहभागिता जनाउन हर्ष उल्लासका साथ दशैं मनाउन् भनेर हामीले यो कार्यक्रम अवलम्बन गरेको छौँ। त्यसरी हामीले जनतालाई जसरी हुन्छ सहुलियत पुगो, जनताहरूले राम्रो अमन चयनका साथ दशैं तिहार मनाउन् भन्ने हाम्रो चाहना हो। खसी पोका पनि ल्याउँछौ, अब यसलाई हामी प्रति नै जमर्को गरिरहेका छौँ।
सुपथ मूल्य पसलमा तिते फापर प्रति किलो 10 रूपियाँ, चामल प्रति क्विन्टल 500 रूपियाँ छुट तथा कर्णालीको सिमी, चामल, दाल, चिउरा, पिठो र तेलमा 5-10 रूपियाँ प्रति किलोसम्म छूट दिने व्यवस्था गरेको प्रमुख कार्यकारी अधिकृत चन्दले बताउनुभयो। काठमाडौँ उपत्यकाका उपभोक्तालाई 2,000 माथिको सामान निशुल्क अनलाइन मार्फत होम डेलिभरीको व्यवस्था गरिएको समेत कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो।
काठमाडौँको हकमा हामीले अनलाइन डेलिभरी सेवा मार्फत पनि होम डेलिभरीको व्यवस्था गरेको छौँ। डेलिभरी चार्ज लिँदैन, निशुल्क चाहिँ 2,000-25,000 सम्मको सामान घर छुट मूल्य नै उसले घर दैलोमा प्राप्त गर्न सक्छ।
हरेक वर्ष दशैं तिहार तथा छठको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका साथै साल ट्रेडिङ कर्पोरेशन, नेशनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले पनि विभिन्न ठाउँहरूमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छन्। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री परिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री भट्टले आज आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरी मन्त्री परिषद विस्तार गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उहाँहरू दुवैजना नवगठित नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य रहनुभएको छ। तामाङ कञ्चनपुर जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य र बोहरा बझाङबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुनुहुन्छ। यो सँगै प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीबाट चारजना मन्त्री र तीन राज्यमन्त्री थप हुनुभएको छ। उहाँहरूलाई आजै प्रदेश प्रमुख गंगा प्रसाद यादवले शपथ गराउनु भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको 11 केन्द्रीय कमिटी बैठक आजदेखि तनहुको बन्दीपुरमा शुरू भएको छ। खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको पार्टीको केन्द्रीय समिति बैठक 5 गतेसम्म चल्ने र बैठकमा आगामी कार्यदिशा, राजनीतिक एजेण्डा, रणनीति लगायतका विषयमा छलफल हुने तनहु जिल्ला सचिव आनन्दले जानकारी दिनुभयो। बैठकमा महासचिव विप्लव सहित केन्द्रीय समितिका 76 सदस्य सहभागी छन्। गैर आवासीय नेपाली संघ एनआरएनए को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनौटमा भएका अनियमितताका बारेमा परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनए का सल्लाहकार कुल आचार्यले बताउनु भएको छ। आसन्न 10 महाधिवेशनमा अध्यक्षका उम्मेद्वार बन्न लाग्नुभएका आचार्यले एनआरएनए को आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयनमा गरिएको गलत कार्यका विरूद्ध आईसीसीमा उजुरी गर्दा समेत सुनवाई नभएपछि मन्त्रालय पुग्नु परेको यो बाध्यता भएको उहाँले बताउनुभयो। कतिपय ठाउँमा जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने काम भएको बताउँदै आचार्यले विधानको अपव्याख्या गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई नभएको स्पष्ट गर्नुभयो। विज्ञान तथा प्रविधिको उन्नत विकास, प्रकोप र महामारीबाट सहज निकास भन्ने नाराका साथ 9 राष्ट्रिय विज्ञान दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मुख्य सचिव शंकर दास बैरागीले विद्यालय तहदेखि नै विज्ञान शिक्षालाई महत्व दिइने बताउनुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवद्वय रामप्रसाद थपलिया र सचिव सुरेश आचार्यले विज्ञानको पहुँच विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। दिवसको मूल समारोह समितिले दिवसका अवसरमा 25,000 राशिको विज्ञान पत्रकारिता पुरस्कार मणि दाहाललाई दिने घोषणा गरेको थियो। यस्तै एरोनोटिक प्रविधि, अन्तरिक्ष प्रविधि, उदयमान प्रविधि, विपद न्यूनीकरण सम्बन्धी प्रविधि, जैविक प्रविधिका विषयमा पुरस्कार घोषणा गरिएको छ। नेपालमा अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई नेपाल सरकारले 2069 मंगिर 8 गतिको निर्णय अनुसार दिवस मनाउन शुरू गरेको हो। आश्विन संक्रान्तिका दिन आज विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाइएको छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने चलन छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। श्री वैष्णव युवा परिषद नेपालद्वारा प्रकाशित श्री रामानुजाचार्य एवं विशिष्टाद्वैत दर्शन तथा अन्तर्राष्ट्रिय श्री सम्प्रदाय मञ्चद्वारा प्रकाशित यतीन्द्र मतदीपिका ग्रन्थ लोकार्पण गरिएको छ। श्री वैष्णव परिषद नेपालद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा शताब्दी पुरूष सत्यमोहन जोशी, परिषदका अध्यक्ष स्वामी देवराजाचार्य, स्वामी कृष्णमाचार्य, प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरूङ लगायतले ग्रन्थको संयुक्त रूपमा लोकार्पण गर्नुभयो। त्यस अवसरमा शताब्दी पुरूष जोशीले शरणागति र भक्ति वैष्णव सम्प्रदायको मूल तत्व रहेको बताउनुभयो। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक माधवराज गौतम, प्राध्यापक काशीनाथ न्यौपाने र प्राध्यापक भागवत ढकालले ग्रन्थको समीक्षा गर्नुभएको थियो। बागलुङ जिल्लामा महिला तथा घरेलू हिंसाका घटनामा वृद्धि हुँदै गएको छ। सामाजिक सञ्जालको बढ़दो प्रयोग, कोरोना संक्रमण लगायतका कारण महिलामाथि हुने हिंसात्मक गतिविधि बढ़दै गएको तथ्याङ्कले देखाएको छ। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
बागलुङ जिल्लामा बहुविवाह, बाल विवाह, जबरजस्तीकरण लगायतका हिंसात्मक घटना बढ़दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगर,
बहुविवाह, बाल विवाह, जबरजस्तीकरण, घरेलु हिंसा, सामाजिक सञ्जालको बढ्दो प्रयोगको कारणले पनि कतिपय अवस्थामा चाहिँ जबरजस्तीकरण तथा लैंगिक हिंसाहरूमा अलिकति वृद्धि भएको पाइन्छ। यसलाई रोक्नको लागि जनचेतनामूलक कार्यक्रमहरू लिएर हामी अब गाउँ गाउँमा जाने चाहिँ हो।
कोभिड महामारी शुरू भएपछि विगतको तुलनामा महिला हिंसाका घटना अझ बढ्दै गएको अल्पकालीन सेवा केन्द्र बागलुङले जनाएको छ। सेवा केन्द्रमा अधिकांश केस सम्बन्ध विच्छेद, बहुविवाह, कुटपिट, गाली गलौज, बोक्सीको आरोप लगायतका घटना आउने गरेको बताउनुहुन्छ अल्पकालीन महिला सेवा केन्द्र प्रमुख सरस्वती देवी रेग्मी।
पहिलो वर्ष हामीकोमा 34 केसहरू प्राप्त भए, 76-77 19 केसहरू प्राप्त भएका थिए, 78-79 चाहिँ अहिलेसम्म 4 केसहरू चाहिँ यहाँ सेवा केन्द्रमा प्राप्त रहेका छन्। धेरै घरेलु हिंसा अनि श्रीमान श्रीमती बीचको झैझगडाका केसहरू चाहिँ बढी आउने गरेका छन्।
जिल्लामा महिला हिंसाका घटना बढ्दै गए पनि पीड़ितलाई न्याय दिलाउनका लागि प्रहरी सदैव गम्भीर रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बागलुङ मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक विजय भण्डारी।
मेजोरिटीमा चाहिँ ऐन कानूनको ज्ञान नभएर नै भन्दा समग्रमा महिला बालबालिका हिंसा सम्बन्धी जति पनि मुद्दा दर्ता भएका छन् 98% भन्दा हुन्छ हाम्रो सक्सेस।
महिला माथि हुने गरेका अधिकांश घटनामा आर्थिक लेनदेन वा मिलापत्रमा टुङ्गिने गरेका छन् जसले गर्दा दोषीको मनोबल बढ्ने र घटना पुनः दोहोरिने सहज अनुमान गर्न सकिन्छ। महिला हिंसाको अन्त्यका लागि पीड़ितलाई क्षतिपूर्ति सहित न्यायको व्यवस्था र पीड़कलाई कानून बमोजिमको कार्यवाहीका लागि सरकारवाला जिम्मेवार बन्नुपर्ने देखिन्छ। कपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायत र अमेरिकाले चीनलाई लक्षित गरी अस्ट्रेलियासँग नयाँ सैन्य गठबन्धन गरेकोमा विश्व समुदायबाट तीव्र आलोचना भइरहेको छ। त्रिदेशीय सैन्य साझेदारीका लागि गरिएको सम्झौता अन्तर्गत अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक ऊर्जायुक्त पनडुब्बी बनाउने प्रविधि हस्तान्तरण गर्नेछ। गत बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यस गठबन्धनलाई औकुश नामाकरण गर्दै सम्झौताको घोषणा गर्नुभएको थियो। यस सम्झौताप्रति क्रुद्ध हुँदै फ्रान्सले आफूहरूलाई पछाडिबाट आक्रमण गरिएको आरोप लगाएको छ भने चीनले यस सम्झौतालाई तीन राष्ट्रको शीतयुद्ध मानसिकता भनी टिप्पणी गरेको छ। विश्व समुदायले यस्तो गठबन्धनले चीनलाई युद्धका लागि उकास्न सक्ने भनी चिन्ता व्यक्त गरेको छ। इटालीले सबै कामदारलाई कोविड 19 विरूद्धको खोपको पूरा मात्रा लगाइएको ग्रीन पास खोपको प्रमाण अनिवार्य गरेको छ। कोविड 19बाट नराम्रोसँग प्रभावित देशमा खोपलाई बढ़ावा दिने लक्ष्यका साथ शुरू गरिएको खोप प्रमाण लागू गरिएको यो युरोपको लागि पहिलो कार्य हो। यस्तै इटालीले संसारभरिका मानिसलाई कोविड परीक्षणको नेगेटिभ प्रमाण वा कोविड बिरामीको सुधार भएको प्रमाण कडाईका साथ अनिवार्य गरेको छ। खोप प्रमाण बिनाका कामदारलाई कुनै पनि बेला कामबाट निलम्बन गर्न सक्ने अथवा 5 दिनपछि पारिश्रमिक कटौती गर्न सक्ने जनाउँदै यो कार्यलाई कडाईका साथ यही अक्टोबर 15 तारीकदेखि लागू हुने जनाइएको छ। सन् 2019 अन्त्यमा विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म 46,83,523 जनाले ज्यान गुमाइसकेका छन् भने 22,79,00,000 भन्दा बढ़ी मानिस संक्रमित छन्। अब आर्थिक समाचार।
कोरोनाको प्रभाव कम भएसँगै बजारमा लगानीयोग्य रकमको माग बढेपछि बैंकहरूले असौज 1 ब्याज दरमा वृद्धि गरेका छन्। शुक्रबारदेखि लागू हुने गरी बैंकहरूले ब्याज दर वृद्धि गरेको नेपाल बैंक संघले जनाएको छ। बैंकहरूले निक्षेपमा अधिकतम 10% ब्याज दिने गरी नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। बैंकहरूले साधारण निक्षेपमा न्यूनतम 4.26% अधिकतम 6.26% ब्याज दिने गरी ब्याज दर सार्वजनिक गरेका हुन्। नेपाल बैंक संघका अध्यक्ष भुवन दाहालले तरलताको सामान्य अभाव रहेको भए पनि बैंकहरूसँग 200 अर्ब बढ़ीको कर्जा प्रवाह गर्ने रकम रहेको बताउनुभयो। बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा 3,52,29,00,00,000 एसएलएफ मार्फत रकम उठाएको देखिएको छ। 683 मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ़ेको छ। यसका लागि नेपाल सरकारको प्रस्तावमा बंगलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माण स्थल रामेछाप जिल्लाको भ्रमण गर्ने सहमति भएको जनाइएको छ। मंगलबार नेपाल र बंगलादेश बीच ऊर्जा सहकार्यका लागि गठित सचिव स्तरीय संयुक्त सञ्चालन समिति जेएससी को बैठकले उक्त आयोजना निर्माण कार्य अघि बढ़ाउने प्रस्ताव अनुमोदन गरेको थियो। सोही बैठकमा 600 मेगावाट क्षमताको खिम्ती शिवालय जलविद्युत आयोजना निर्माणका लागि पनि बंगलादेशलाई नै प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालले जानकारी दिनुभयो। दुई देशबीच सन् 2018 ऊर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकासका कार्यक्रमहरू अघि बढ़ेको बताउनु भएको छ। जोरायल गाउँपालिका दुई बडुरमा शुक्रबार मालिका अर्गानिक कृषि तथा पशुपालन फर्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले संघीयता आएपछि सुदूरपश्चिमका 9 जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको बताउनुभयो। शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा 1400 र चाँदी प्रति तोला 30 रूपियाँले घटेको हो। शुक्रबारका लागि सुनको मूल्य प्रति तोला 89,100 निर्धारण भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घटेका कारण नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहिबार प्रति अंश 1791.95 डलर रहेको सुन शुक्रबार घटेर प्रति अंश 1762.31 डलरमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहनुका साथै मनसून न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले मौसममा सामान्यदेखि पूर्ण बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आज पनि सामान्यदेखि पूर्ण बदलीसहित गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ। आज राति बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 4.3 मिलिमिटर, पोखराको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 12 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारका प्रमुख समाचार फेरि एकपटक। सरकार राजनैतिक सहमतिका आधारमा संसद सुचारू गर्ने पक्षमा रहेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। चीनबाट खरिद गरिएको 44 लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुग्यो। नेपालमा हालसम्म 54,73,000 भन्दा बढ़ीले कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। सरकारद्वारा 39 जिल्लाका 43 स्थानमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा र बेलायत र अमेरिकाले चीनलाई लक्षित गरी अस्ट्रेलियासँग नयाँ सैन्य गठबन्धन बनाएकोमा विश्व समुदायबाट आलोचना। यसका साथै साँझ 7 बजेको समाचार यहीं सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।